نحمده و نصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ربنا زدنا علما اللهم فقهنا في الدين وَتُوبُوا إِلَى اللَّهِ جَمِيعًا أَيُّهَا الْمُؤْمِنُونَ لَعَلَّكُمْ تُفْلِحُونَ. سورہ نور میں اللہ تعالیٰ فرماتے ہیں، اے مومنو، اللہ کے حضور توبہ استغفار کرو تاکہ تم کامیاب ہو جاؤ، تاکہ تم فلاح پا جاؤ. اور ایک اور جگہ سورہ تحریم میں اللہ تعالیٰ نے فرمایا، یا ایھا الذین آمنوا توبو اللہ، اے ایمان والو اللہ کے آگے توبہ کرو، توبتن نسوحا سچی توبہ، خالص توبہ کرو اللہ تعالیٰ کے آگے. بار بار قرآن پاک میں اللہ تعالیٰ انسان کو توبہ کی ترغیب دیتے ہیں، اور توبہ کا معنی کیا ہے وہ آج ہم سمجھیں گے انشاءاللہ تعالیٰ، اور کیوں ہمیں توبہ کرنی چاہیے، توبہ کرنے کا کیا طریقہ ہے، توبہ نہ کریں تو نقصان کیا ہے، اور توبہ کرنے کے فائدے کتنے ہیں، یہ انشاءاللہ ہم دیکھتے ہیں. سب سے پہلے تو ہم توبہ کا معنی سمجھتے ہیں کہ توبہ ہے کیا چیز، کیونکہ ہماری نظر میں ہم توبہ کس کو کہتے ہیں کہ جب ہم کہتے ہیں آپ کو توبہ کرنی چاہیے، توبہ کریں، تو اس کا مطلب یہ ہم سمجھتے ہیں کہ توبہ مینس انسان استغفار کی تسبیحاں کر لے، آیت کریمہ ختم کر لے، توبہ استغفار کر لے، استغفر اللہ استغفر اللہ استغفر اللہ کہتا جائے، اس کو ہم توبہ سمجھتے ہیں. حالانکہ توبہ کا معنی ہے اصل میں پلٹ آنا. پلٹ آنا یعنی جو جس راستے پر انسان جا رہا ہے اس سے واپس مڑ آئے، اور کس وجہ سے مڑ آئے، کیونکہ وہ شرمندہ ہے کہ جو وہ کر رہا تھا، جس راستے پر وہ چل رہا تھا، اور اب وہ چاہتا ہے کہ واپس آ کے، مڑ کے آ کے اور اپنے رب کو راضی کر لے. توبہ کا یہ مقصد ہے. تو توبہ ہے پلٹ آنا، واپس آ جانا. توبہ صرف تسبیحات کا نام نہیں ہے، اور ہم نے اس کو ایسا ایک وہ بنا لیا نا جنتر منتر، کہ ہم نہ صرف خود بلکہ لوگوں کو بھی بلا کے کہتے ہیں کہ اب آپ بھی توبہ استغفار کریں. بھائی اگر وہ توبہ استغفار کریں گے اس سے ہمارے تھوڑے گناہ دھل جائیں گے. آپ اپنے لیے توبہ استغفار کرو، اپنے گناہوں کی اللہ تعالیٰ سے معافی مانگو، تاکہ اللہ تعالیٰ آپ کے کاموں کو، جو کام یا کو جو مشکلات آپ کے اوپر آئی ہیں، اللہ تعالیٰ ان کو آپ سے دور کر دے اور آپ کو آپ کی بخشش کر دے. کیونکہ آپ صلی اللہ علیہ وسلم نے فرمایا، مومن جو ہے وہ اپنے گناہوں کو یوں سمجھتا ہے جیسے کہ وہ ایک پہاڑ کے نیچے بیٹھا ہوا ہے. نہیں ہم شاید یہ سوچتے ہیں نا، ہم کس بات پہ توبہ کریں، ہم نے کیا ایسا کیا، ہم تو بڑے اچھے دھلے لوگ ہیں، دودھ دھلے، ہمارا تو کوئی قصور نہیں، ہم کیا ایسا کرتے ہیں، ہم کیوں توبہ کریں. اور بلکہ کسی کو کچھ کہیں بھی تو وہ کہتا ہے کہ اس بات پہ برا مان جاتے ہیں کہ آپ ہمیں توبہ کرنے کا کہہ رہے ہیں، کوئی آپ نے ہمیں گناہ گار سمجھا ہوا. تو حالانکہ آپ صلی اللہ علیہ وسلم نے فرمایا، مومن جو ہے وہ اپنے گناہوں کو ایسے سمجھتا ہے جیسے ایک پہاڑ کے نیچے بیٹھا اور ڈرتا ہے کہ کہیں پہاڑ اس کے اوپر گر نہ آئے. اس کے لیے گناہ اتنی بڑی چیز ہے، جبکہ جو فاجر ہے، فاسق ہے، جو نافرمان ہے، وہ اپنے گناہوں کو ایسے سمجھتا ہے جیسے ناک پہ بیٹھی ہوئی مکھی، مکھی کو ایسے اڑا دیتے ہیں نا، کوئی اس کا وزن ہی نہیں، یعنی وہ اپنے گناہوں کو کچھ نہیں سمجھتا. اگر ہم یہ سمجھتے ہیں نا کہ ہم تو کچھ بھی نہیں، ہم بالکل نیک پارسا ہیں، تو یہ ایسے ہی ہے جیسے ایک فاجر کی مثال ہے کہ وہ گناہ کرتا رہتا ہے اور اس کے بعد یہ سمجھتا ہے کہ میں نے کچھ نہیں کیا، میں پاک صاف. مومن کے لیے چھوٹی سے چھوٹی بات بھی بہت بڑی ہے، اس لیے کہ وہ کہا جاتا ہے کہ یہ نہ دیکھو کہ میں کیا کر رہا ہوں، یہ چھوٹا گناہ ہے یا بڑا گناہ ہے، یہ دیکھو کہ کس کی نافرمانی کر رہا ہوں، وہ رب کتنا بڑا ہے. اس لیے چاہیے کہ انسان اپنے چھوٹے گناہ کو بھی یہ نہ سمجھ کے کر لے، کسی بھی گناہ کو، کہ یہ چھوٹا یہ کوئی بات نہیں، بلکہ ہر گناہ کے لیے وہ یہ سوچے کہ میں کتنے بڑے اس رب کی نافرمانی کر رہا ہوں، اس لیے میں نے اس گناہ کو نہیں کرنا. تو اگر ہم اس لحاظ سے دیکھیں تو چھوٹے سے چھوٹے گناہ کو بھی، جیسے آپ صلی اللہ علیہ وسلم نے صحابہ کرام سے فرمایا کہ لے کر آؤ لکڑیاں، جس جس کو جو جو لکڑیاں ملتی ہیں وہ لے کر آتا جائے. سب صحابہ کرام لکڑیاں جمع کر کے لے آئے، جب جمع کرنی تو اس کا ایک ڈھیر بن گیا، اور اس کے اوپر انہوں نے کھانا بھی بنا لیا. تو تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ گناہ جو ہے نا چھوٹے چھوٹے گناہ بھی وہ اس طرح سے ہیں ان لکڑیوں کی طرح کہ چھوٹے چھوٹے گناہ بھی ایسے ہیں کہ جیسے یہ لکڑیاں ان سب لکڑیوں کو جمع کر لیں تو ایک امبار بن گیا, ایک پہاڑ بن گیا, وہ چھوٹا گناہ بڑا ہو گیا. جب چھوٹے گناہوں کو کیا جاتا ہے بار بار تو وہ کیسے ہو جاتے ہیں, وہ بڑے بن جاتے ہیں. بار بار کرنے سے, ان کے اوپر اصرار کرنے سے, ان کو ہلکا سمجھنے سے, جیسے آپ نے چھوٹی چھوٹی لکڑیاں جمع کر کے بڑا سا امبار بنا لیا. ایک ایک کوائن آپ جمع کریں, کس طرح جیسے ہم کبھی کبھی کوائنز جمع کرتے ہیں نا تو کبھی پھر ان کو کھول کے دیکھتے ہیں تو بہت سارے پیسے بن جاتے ہیں. اسی طرح جب آپ کسی بھی گناہ کو سوچتے ہیں, یہ چھوٹا گناہ ہے کوئی بات نہیں, کتنے ہی گناہ ایسے ہیں جن کو ہم نا چھوٹا سمجھ کے کرتے ہیں, لیکن جب ان کو کرتے جاؤ گے کرتے جاؤ گے کرتے جاؤ گے تو ایک دن تو وہ بڑا ڈھیر بن جائے گا نا. اسی وجہ سے حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے تھے کہ تم لوگ, اپنے زمانے میں وہ لوگوں کو کہتے تھے, آج کے وقت میں تو لوگوں کو دیکھ لیں تو کیا کہیں گے, وہ فرمایا کرتے تھے, صحابی رسول ہیں, وہ فرماتے تھے تم لوگ کچھ ایسے کام کرتے ہو جو تمہاری نظر میں تو بال برابر ہیں, اتنے باریک ہیں, حالانکہ آپ صلی اللہ علیہ وسلم کے زمانے میں ہم ان کو ہلاک کرنے والے گناہ سمجھتے تھے. یہ وہ اپنے زمانے میں کیا ہے, اور آج وہ دیکھ لیں تو کتنے ہی سارے گناہ ایسے ہیں جن کو ہم بال برابر باریک سمجھتے ہیں. اس وقت میں وہ ان کو کبیرہ گناہ سمجھا کرتے تھے, ہلاک کرنے والے, تباہ کرنے والے گناہ سمجھا کرتے تھے. آج تو کسی کو بتائیں بھی وہ کہتے ہیں اس میں کیا برائی ہے, اتنے بھی ریجڈ نہ بنو, اتنے بھی سختی کی ضرورت نہیں ہے, اتنے ایکسٹریم پہ جانے کی ضرورت نہیں. یعنی گناہ کو اتنا ہلکا کر لیا, گناہ کو کوئی برائی سمجھتا ہی نہیں ہے, گناہ کے بڑے بڑے کاموں کو بھی ایسے سمجھتے ہیں کہ یہ ایکسیپٹیبل ہیں. اور جب ہم نے ان کو ایکسیپٹ کرنا شروع کر دیا تو وہ گناہ آج ایسے عام ہو گئے ہیں, معاشرے میں اتنے کامن ہو گئے ہیں کہ اب ان کی برائی کی نہ کوئی نفرت رہ گئی ہے, نہ کوئی کراہت نہیں رہ گئی, بلکہ وہ ایسے لگتا ہے نارم آف دا سوسائٹی ہے. ایسے لگتا ہے کہ یہ تو معاشرے کا حصہ ہے, یہ تو ہمیشہ سے کرتے چلے آ رہے ہیں, اس میں کیا برائی. بلکہ اگر کوئی بتائے تو اس کو حیران ہو کے دیکھتے ہیں کہ اچھا تم اس کو برا کہہ رہے ہو, یہ تو کام سبھی لوگ کرتے ہیں. یعنی اتنے بڑے بڑے گناہوں کو بھی آج ہمارے ہاں ایسا مقام دیا جا رہا ہے, وہ چھوٹے نہیں ہیں, ان کو بڑے گناہوں کو بھی آج ہم چھوٹا گناہ تو چھوڑیں ان کو گناہ سمجھتے ہی نہیں ہیں. یعنی گناہ کی ڈیفینیشنز ہی ہم نے چینج کر دی ہیں. حالانکہ اللہ تعالیٰ تو اتنا مہربان ہے, وہ تو ہمیں بار بار اس چیز کی دعوت دیتا ہے کہ اگر تم سے کوئی غلطی ہو بھی گئی ہے نا تو توبہ ہے ہی اس چیز کا نام کہ انسان غلطی کو مان جائے. لیکن ہماری ڈھٹائی آج اتنی ہو گئی ہے نا کہ یہ غلطی کو ماننا تو کیا, ہمیں تو وہ نظر ہی نہیں آتی کہ یہ غلطی بھی ہے یا نہیں. پہلے تو ہم یہ دیکھ لیں نا, ہمیں پتہ تو چلے, ہماری آنکھیں تو کھلیں کہ ہمیں یہ پتہ چلے یہ سفید ہے اور یہ کالا ہے, نظر ہی نہیں جب آ رہا. ایک کچھ لوگ کلر بلائنڈ ہوتے ہیں نا, ان کو پتہ ہی نہیں چلتا کہ کلر کیا ہے. آج ہمیں برائی اور بھلائی کے در فرق پتہ ہی نہیں چل رہا تو کس چیز پہ توبہ کرو گے. اسی لیے تو ہم کہتے ہیں ہم کیا برا کر رہے ہیں, لو ہم کیا برا کرتے ہیں, ہم اچھے بھلے تو ہیں, آپ ہمیں برا سمجھتی ہیں اور کتنی غلط بات ہے. وہ دوں گے یہ لوگ ایسے کرنے والے, ہم تو بالکل ٹھیک ہیں, ہم نے کیا برا کیا. یہ اس وجہ سے ہے کہ آج برائی بھلائی کی پہچان ختم ہو چکی ہے, پتہ ہی نہیں ہے لوگوں کو کہ کیا کام برا ہے, کیا کام گناہ کا ہے, اور کیا کام ایسے ہیں جو قرآن نے صاف طور پہ واضح طور پہ ان کو گناہ کہا ہے. کتنے سارے گناہ ایسے ہیں جو ہمیں حدیث سے پتہ چلتے ہیں کہ یہ گناہ کے کام ہیں, ہمیں معلوم نہیں ہے ان کا, ہماری آنکھیں ہی نہیں کھلی. اللہ تعالیٰ فرماتے ہیں تم توبہ کر لو, تمہیں جو پتہ چل جاتا ہے کہ یہ گناہ ہے تو اس سے توبہ کر لو. اور اللہ تعالیٰ نے ہمارے لیے اتنی رحمت کی ہے سبحان اللہ کہ بائیں طرف والے فرشتے کو اللہ تعالیٰ نے حکم دیا ہوا کہ وہ کچھ ساعت کے لیے, کچھ دیر کے لیے رک جائے, قلم کو روک دے اور گناہ نہ لکھے. جب وہ کچھ گھڑیاں رکتا ہے کس لیے, کہ اگر کوئی انسان چاہے تو توبہ کر لے اور وہ گناہ نہ لکھا جائے. لیکن جب انسان توبہ نہیں کرتا تو پوری زندگی گزر جاتی ہے, اس کا احساس ہی نہیں ہے. اللہ نہ کرے کہ قیامت میں جا کے پتہ چلے یا مرنے کے بعد پتہ چلے کہ اللہ ہم تو گناہ کرتے رہے, ہمیں کیا پتہ تھا یہ گناہ. اللہ تعالیٰ نے تو ہمیں اتنی سہولت دے دی کہ تم یہ بائیں طرح والے فرشتے کو روک دیا کہ اپنے قلم کو روک کے رکھو کچھ گھڑیاں, اگر یہ شرمندہ ہو جاتا ہے اور معافی مانگ لیتا ہے تو مت لکھنا, اور اگر نہیں معافی مانگتا تو ایک برائی صرف لکھنا. اور جب وہ ایک برائی بھی لکھ لی گئی تو اس کو بھی مٹانے کا انتظام ہے, اور وہ انتظام کیا ہے کہ زندگی میں کبھی بھی توبہ کر لو. اور توبہ کا دروازہ کب تک کھلا ہوا ہے؟ جیسے بعض لوگ پتہ مجھے چل رہا ہے کہ لوگ قرآن کی طرف آ رہے ہیں تو وہ کہتے ہیں سب سے زیادہ ان کا یہ کنسرن ہے، کئی بہنوں نے یہ شیئر کیا ہے کہ اب ہم اس طرف آئے ہیں، اب ہمیں لگ رہا ہے کہ ہم نے کس چیز میں زندگی گزار دی، اب ہمیں اتنی ندامت ہو رہی ہے، وہ اتنا شیئر کر رہی ہیں اس چیزوں کو، تکلیف بھی ہوتی ہے لیکن میں اللہ کا شکر بھی بہت ادا کرتی ہوں۔ وہ کہہ رہی ہیں کہ اب ہمیں اتنی شرمندگی ہو رہی ہے، اب ہم کیا کریں، اب ہمیں ایسے لگتا ہے کہ ہم نے ساری زندگی اپنی گنوا دی، کیا ہماری کوئی معافی بھی ہو سکتی ہے؟ کیونکہ دیکھیں آنکھیں اب کھلی نا کہ یہ ہم تو کسی اور چیز کو سمجھ رہے تھے سفید، تو یہ تو کچھ اور ہی نکلا، ہم یہ تو گناہوں کو ہی ہم سمجھ رہے تھے یہ نیکی ہیں، گناہوں کو ہم سمجھ رہے تھے کہ یہ خیر کے کام ہیں، کئی ایسی چیزوں کو ہم نے اپنایا ہوا تھا جو سراسر اللہ کی نافرمانی کی ہے لیکن نہیں جانتے تھے۔ تو اب جب آ کے ان کو شرمندگی ہو رہی ہے تو وہ کہتی ہیں کہ ہماری کوئی معافی ہو سکتی ہے، ہم تو اتنے سالوں سے اس طرح سے ہی تھے، اب ہمارا کیا بنے گا؟ تو ایسے سب لوگوں کے لیے یہ ہے کہ اللہ تعالیٰ اس قدر غفور رحیم ہے۔ اللہ تعالیٰ اسی لیے فرماتے ہیں، قرآن پاک میں بھی اللہ تعالیٰ نے فرمایا کہ اے ایمان والوں، اگر تم سے کوئی گناہ ہو جاتا ہے تو اللہ تعالیٰ کی طرف توبہ کر لو، اللہ تعالیٰ سارے گناہوں کو معاف کر دیتا ہے، اور ایمان والوں کو بھی نہیں۔ اللہ تعالیٰ فرماتے ہیں یا عبادی، اے میرے بندوں، چاہے وہ ایمان والے ہوں، چاہے وہ کوئی گناہ گار ہوں، چاہے کوئی، کیونکہ آگے اللہ تعالیٰ نے فرمایا سورہ زمر میں آئیے، قل یا عبادی الذین اسرفوا علی انفسہم، اے میرے بندو جنہوں نے اپنی جانوں پہ ظلم کر لیا، جنہوں نے زیادتی کر لی اپنی جانوں پہ، کیا کرو؟ لا تقنطوا من رحمت اللہ، اللہ کی رحمت سے مایوس نہ ہونا، مایوس نہ ہو اللہ کی رحمت سے، کبھی یہ نہ کہو کہ کیسے معاف ہوں گے، اللہ تعالیٰ معاف کر دے گا۔ اللہ تعالیٰ فرماتے ہیں ان اللہ یغفر الذنوب جميعا، اللہ تعالیٰ سارے گناہوں کو معاف کر دے گا۔ اب جنہوں نے قرآن کا ترجمہ پڑھا ہے تو ان کو پتہ ہے ذنب کی جمع ذنوب ہے، آلریڈی یہ پلورل ہے، آلریڈی یہ جمع ہے، گناہوں کو معاف کر دے گا، پھر بھی اللہ تعالیٰ فرماتے ہیں جميعا، سارے کے سارے، سارے گناہوں کو معاف کر سکتا ہے اللہ تعالیٰ۔ تم زمین بھر کے بھی گناہ کر لو، آسمان تک بھی تمہارے گناہ چلے جائیں، تب بھی تم ایک دفعہ ندامت سے اللہ تعالیٰ کے سامنے پیش ہو جاؤ گے، اس کے حضور آ کے شرمندگی سے آگے اس کے گڑ گڑاؤ گے، رو گے کہ اللہ تعالیٰ جو میں نے کیا اس کے اوپر تو مجھے معاف کر دے، تو اللہ تعالیٰ سارے گناہوں کو معاف کر دیتے ہیں، اور ایک دفعہ بھی نہیں پوچھتے کہ تم نے کیوں کیا، ایک دفعہ بھی نہیں، اللہ تعالیٰ کہتے کہ ابا آئے ہو۔ اب لوگ تو آج تک بھی لوگوں کو تانا دے دیتے ہیں اور کہتے ہیں لو اب آ کے اس کو یاد آیا، 900 چوہے کھا کے بلی حج کو چلی، اور اب آ کے اس کو بڑھاپے میں آ کے اس کو توبہ کرنی یاد آ گئی، اس طرح کی باتیں کرتے ہیں، اور ہمیں پتہ ہے تمہارا کیا پاسٹ تھا، ہم جانتے ہیں تمہیں بھی، اس طرح کے تانے دیتے ہیں۔ لیکن اللہ تعالیٰ کے حضور ایک دفعہ بھی انسان توبہ استغفار کرتا ہے، پچھلے سارے گناہوں کو اللہ تعالیٰ اریز کر دیتے ہیں۔ اور گناہوں سے توبہ کرنے والا کیسا ہے؟ جیسے اس نے کبھی گناہ کیا ہی نہیں، اس طرح اللہ تعالیٰ اس کو صاف کر دیتے ہیں، اس طرح اللہ اس کو پاک کر دیتے ہیں۔ اسی لیے اللہ تعالیٰ انوائٹ کرتے ہیں کہ آؤ اور توبہ کرو، آ جاؤ توبہ کر لو، اللہ کے حضور آ جاؤ اور پلٹ آؤ، واپس آ جاؤ۔ مگر بات وہی ہے کہ جب کوئی آفتیں آتی ہیں، کوئی مصیبتیں آتی ہیں، آپ نے دیکھا ہوگا کہ لوگوں کو کہا جاتا ہے سارے اجتماعی توبہ کرو، سب لوگ مل کے توبہ کرو، تو لوگ زیادہ سے زیادہ کیا کرتے ہیں، ایک جگہ اکٹھے ہو جاتے ہیں اور دعا کر لیتے ہیں اللہ تعالیٰ ہماری توبہ ہے۔ لیکن جیسے میں نے آپ کو بتایا، توبہ کا معنی صرف توبہ استغفار منہ سے کہنا نہیں ہے، تو اس توبہ کی کیا شرائط ہے سب سے پہلے تو یہ سمجھے نا، کہ یعنی توبہ اگر کسی انسان نے کیا تو اس کا مطلب یہ سب سے پہلی چیز کہ وہ اس گناہ کو چھوڑے۔ اگر آپ یہ سمجھتے ہیں کہ میں تو پاک صاف ہوں، میں نے کوئی گناہ کیا ہی نہیں، تو کس بات پہ توبہ کر رہے ہیں؟ پھر تو کوئی توبہ ہی نہیں، پھر چاہے جتنا مرضی جمع ہو کے دعا کر لیں، چلے ہمارے گناہوں کی اللہ تعالیٰ بخشش کر دے، تو ہم اوپر اوپر سے کر رہے تھے کیونکہ ہمیں کوئی شعور ہی نہیں ہے کہ ہم نے کوئی گناہ کیا، ہمیں احساس نہیں ہے۔ سب اصل میں توبہ کیا ہے؟ پشیمانی، ندامت، یہ احساس ہو جانا کہ میں غلط ہوں۔ لیکن ہم میں سے کوئی اپنے آپ کو غلط ماننا ہی نہیں چاہتا، کوئی اپنے آپ کو غلط سمجھتا ہی نہیں، تو وہ کس چیز کی توبہ کر رہے تھے؟ تو وہ توبہ نہیں ہے۔ اسی وجہ سے سب سے پہلی چیز پشیمانی ہے، ندامت ہے، شرمندگی ہے، پھر اللہ کے حضور انسان توبہ استغفار کرتا ہے اور ہمیشہ کے لیے اس گناہ کو چھوڑ دیتا ہے، وعدہ کرتا ہے، پکا ارادہ کرتا ہے اور چھوڑ دیتا ہے فل فور اس گناہ کو۔ پھر وہ انسان یہ نہیں کہتا کہ گناہ بھی ساتھ کیے جائیں اور ساتھ ساتھ میں توبہ استغفار کی تسمیہ بھی کرتا جاؤں، زندگی بھی نہ میری بدلے اور توبہ بھی ہوتی رہے، تو یہ توبہ کوئی توبہ نہیں، جس میں انسان گناہ کو چھوڑے ہی نہیں وہ توبہ کون سی توبہ ہے؟ ہم اپنی زندگی بھی چلاتے جائیں اور توبہ استغفار بھی، یہ تو مذاق ہے نا۔ اس وجہ سے انسان کو بار بار یہ احساس دلایا گیا ہے کہ دیکھو اللہ کی رحمت بہت بڑی ہے، لیکن شرط یہ ہے کہ تم احساس کر لو کہ میں غلط راستے پر جا رہی تھی اور میں نے اس سے پلٹنا ہے۔ اب اس چیز کے اندر جیسے میں نے آپ کو بتایا کہ انسان کے اندر احساس ہونا بہت ضروری ہے، اور آپ دیکھتے ہیں جب اسلامی تاریخ نکال کے تو آپ کو پتہ چلتا ہے کہ صحابہ کرام کے اندر ایسا نہیں کہ ان سے کبھی کوئی گناہ نہیں ہوا تھا، پہلے تو یہ بات سمجھ لیں، وہ بھی انسان تھے، ان سے جب کوئی غلطی ہو جاتی تھی، کوئی گناہ ہو جاتا تھا، ان کے اندر اتنا ندامت ہوتی تھی، اتنی شرمندگی ہوتی تھی کہ وہ اس گناہ کو لے کے خود حاضر ہو جاتے تھے کہ ہم سے یہ گناہ ہو گیا، ہم سے یہ غلطی ہو گئی، ہم تو مانتے ہی نہیں نا۔ وہ مانتے کیا، وہ بھری مجلس میں آ جاتے تھے، جیسے آپ کے سامنے ایک مثال ہے ایک غامدی قبیلے کی عورت کی، وعلیکم السلام ورحمۃ اللہ، ایک غامدی قبیلے کی عورت کی مثال ہے کہ جس سے زنا سرزد ہو گیا، اور نبی کریم صلی اللہ علیہ وسلم اپنے صحابہ کرام کے ساتھ ایک مجلس میں بیٹھے ہوئے تھے، جب وہ وہاں پہ حاضر ہوئی اور اس نے کہا کہ مجھ سے زنا ہو گیا، آپ صلی اللہ علیہ وسلم نے منہ پھیر لیا، وہ پھر سے آئی دوسری طرف سے پلٹ کے اور اس نے کہا کہ مجھ سے یہ غلط کام ہو گیا، پھر آپ صلی اللہ علیہ وسلم نے منہ پھیر لیا تو اس نے کہا کہ میں ایکسپیکٹ بھی کر رہی ہوں، پریگننٹ ہوں۔ اس پر آپ صلی اللہ علیہ وسلم نے فرمایا جاؤ جب بچہ پیدا ہو جائے گا نا پھر آنا۔ جب کچھ عرصے کے بعد بچہ پیدا ہو گیا، وہ بچے کو گود میں اٹھا کے لے کر آئے اور اس نے کہا اب بچہ پیدا ہو گیا، اب مجھے پاک کر دیجئے کہ مجھ سے یہ گناہ ہو گیا۔ آپ صلی اللہ علیہ وسلم نے فرمایا اس کو لے جاؤ اور اس کو دودھ پلاؤ، جب دودھ پلانے کی عمر سے گزر جائے تب آنا۔ کچھ عرصے کے بعد وہ دوبارہ آئی اور اس نے بچے کے ہاتھ میں روٹی دی ہوئی تھی اور اس نے کہا اب یہ روٹی کھانے لگا ہے، اب آپ مجھے پاک کر دیجئے۔ آپ سوچ سکتے ہیں کہ کس قدر احساس ندامت ہوگا اس کے اندر، جو اس کو چین کرنے ہی نہیں دے رہا، کہ یعنی یہ نہیں کہ تھوڑی دیر کے لیے وقتی ابال آیا اور انسان کہہ دے ہاں مجھ سے غلطی ہو گئی، اس کے بعد کچھ بھی نہیں یاد، کانسٹنٹلی وہ اس میں ہے کہ میں پاک ہو جاؤں، میں دنیا میں ہی پاک ہو جاؤں بجائے اس کے کہ مجھے وہاں جا کے کوئی سزا ملے، میری یہاں پہ توبہ قبول ہو جائے۔ اب آپ اس کے اندر دیکھیں کہ صحابہ کرام بھی موجود ہیں اور ان کے سامنے آ کے وہ کنفیس کر رہی ہے، کتنی ایک بڑی بات ہے۔ انسان سوچتا ہے نا کہ میں شرمندگی اور لوگوں کے سامنے اور کیسے، پھر آپ صلی اللہ علیہ وسلم نے اس کو رجم کرنے کا حکم دیا، تو آپ کو معلوم ہے کہ کیسے سٹون ٹو ڈیتھ کیا جاتا تھا، کہ یہاں تک گڑا کھود کے اس کے اندر کھڑا کر دیا جاتا تھا اور پھر سب لوگ اس کے اوپر پتھر پھینکتے تھے اور پتھر مار مار کے اس کو مار دیا جاتا تھا۔ اس وقت جب اس کے اوپر پتھر پھینکے گئے تو اس کے خون کا فوارہ نکلا اور حضرت خالد بن ولید کے اوپر آ کے گرا، تو انہوں نے کچھ گالی دی، آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ نہیں یہ نہ کہو، اس نے ایسی توبہ کی ہے کہ اگر مدینہ کے 70 لوگوں میں بھی یہ توبہ ڈسٹریبیوٹ کر دی جائے، تقسیم کر دی جائے تو سب کی معافی ہو جائے، کیونکہ اس نے اس توبہ میں اپنے گناہ کو اپنے سے ہٹانے کے لیے اپنی جان تک قربان کر دی۔ اتنا زیادہ احساس ندامت تھا، اتنا زیادہ ان لوگوں کو اگر کوئی گناہ کر لیتے تھے تو اتنا ان کو پچھتاوا ہوتا تھا، لیکن آج ہمارے ضمیر اتنے ختم ہو گئے نا کہ ہمیں کوئی پچھتاوا ہوتا نہیں ہے، کسی کے پاس جا کے آپ کو بتانے کی ضرورت نہیں، آپ کو تو الحمدللہ اللہ تعالیٰ نے اتنی آسانی کی ہوئی ہے کہ آپ کو اللہ کے حضور ایک دفعہ بولنا ہی ہے کہ اللہ تعالیٰ مجھے معاف کر دے۔ کتنا بڑے سے بڑا گناہ بھی ہو گیا ہے، کتنا عرصہ بھی گزر چکا ہے، پھر بھی اگر آپ آج بھی اس کے اوپر اینڈ میں انشاءاللہ میں کوسچن، پھر بھی اگر آپ آج اس کے اوپر بولتے ہیں کہ اللہ تعالیٰ مجھے معاف کر دے تو اللہ تعالیٰ معاف کر دیں گے اور اللہ تعالیٰ کو کوئی پرواہ نہیں ہے، اور کتنی پیاری ہے ہمارے رب کی ذات کہ اللہ تعالیٰ اثر سے پاک ہے۔ اثر سے پاک مانا یہ کہ جیسے آپ کو کوئی بات کسی نے آپ کے ساتھ کی ہو، پھر آپ معاف کر بھی دیں لیکن دل میں رہتا ہے نا کہ اس نے میرے ساتھ یہ کیا تھا ویسے، اور بار بار یاد آتا رہتا ہے کہ ویسے اس نے بڑی زیادتی کی تھی اس وقت میرے ساتھ، معاف تو میں نے کر دیا لیکن پھر بھی مجھے یہ یاد ہے کہ اس نے ایسے سے کیا تھا۔ اللہ تعالیٰ کی ذات اثر سے پاک ہے، وہ کبھی دوبارہ دہرائے گا نہیں کہ تم نے یہ غلطی کی، وہ کبھی دوبارہ کہے گا نہیں، وہ ایسے ہو جائے گا کہ جیسے بالکل اس نے گناہ کیا ہی نہیں، جیسے یہ دودھ دھلائے پاک صاف۔ اسی طرح ہمیں مثال ملتی ہے حضرت قاب بن مالک کی، حضرت قاب بن مالک جو تھے جن کے بارے میں آتا ہے سورہ توبہ میں، ان کی توبہ کا بھی ذکر آتا ہے، ان کا واقعہ اس وقت کا ہے کہ جس وقت جنگ تبوک کے اندر صحابہ کرام کو آپ صلی اللہ علیہ وسلم نے اعلان کیا کہ سب چلیں گے اس جنگ میں और ये जंग नसारा के साथ बहुत ही बड़ी एक जंग होने वाली है, तो सब चलो सभी निकलेंगे। इससे पहले जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम किसी जंग के लिए लोगों को जमा करते थे तो एग्जैक्ट जगह का नहीं बताते थे, बस किसी तरह ऐसे इशारातन कहते थे कि लोग समझते थे कहीं और जगह जाना है, लेकिन वो किस तरह के राज ना खुल जाए। लेकिन ये चूंकि इतना मुश्किल टाइम था और इतनी दूर का सफ़र था कि आप सल्लल्लाहु अलैहि वसल्लम ने साफ बताया कि हम उस जगह जा रहे हैं ताकि सब लोग अपने मुताबिक तैयारी कर लें। और दिन ऐसे थे कि इंतहाई गर्मी के दिन थे, फसल पकी हुई थी, बागों में ठंडे साए थे, किसी का तो दिल ना चाहेगा कि वो जाए। और मुसलमान इतने सारे हो चुके थे कि आप सल्लल्लाहु अलैहि वसल्लम के पास कोई रजिस्टर नहीं था जिसमें अटेंडेंस लगाते कि कौन आया और कौन नहीं आया, कोई लोग आराम से भी स्किप कर सकते थे। उस वक्त का वाक्य हज़रत काब बिन मालिक फरमाते हैं कि मेरे पास उस वक्त सवारी भी थी, कुछ लोग तो ऐसे थे ना जिनके पास सवारियां नहीं थी, कहते मेरे पास सवारी भी थी, मेरे पास ताकत भी थी, मेरे पास दौलत भी थी, और मैंने सोचा कि हाँ मैं अभी तैयारी करता हूँ। जब आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तैयारी का हुक्म दिया कि तैयारी करो, तो मेरे पास सब कुछ था और मैंने सोचा कि मैं तैयारी कर लूँगा। लेकिन हुआ क्या कि करते करते दिन रात होते होते दिनों का पता ही नहीं चला और वो लश्कर रवाना हो गया। कहते फिर भी मैंने ये सोचा कि कोई बात नहीं है, मैं पीछे जाके मिल जाऊँगा, एक आध दिन में मैं बस आजकल करते करते मैं एक आध दिन में पीछे, मेरे पास इतनी तेज़ रफ्तार सवारी है कि मैं जल्दी कैचअप कर लूँगा, वो तो काफ़िला है, आहिस्ता आहिस्ता चलेगा। वो दो तीन दिन भी गुजर गए। अब वो कभी कभी ऐसे होता है ना कि इंसान, हमारे साथ तो अक्सर ऐसा होता है, फलां को फ़ोन करना है, अभी करते हैं अभी करते हैं अभी करते हैं अभी करते करते दिन ही गुजर जाता है, अच्छा चलो कल करेंगे, ऐसे होता है इंसान के साथ। तो कहते हैं इस तरह से वो वक्त भी गुजर गया। अब पता चला कुछ दिन बाद कि आप सल्लल्लाहु अलैहि वसल्लम तो अब वापस आ रहे हैं, वो तो लश्कर इतनी दूर चला गया था, फिर तो बाद में इंसान सोचता है आप कहाँ कैचअप कर पाएंगे। अब पता चला वो तो वापस आ रहे हैं। अब कहने लगे कि मेरा दिल इतना गमगीन हुआ और मैंने सोचा अब मैं क्या करूँगा, अब मैं क्या जवाब दूँगा। कहते पहले तो मेरे दिल में ही आया कि मैं कुछ झूठ बना लूँगा, कोई बहाना कर दूँगा, क्योंकि जब निकलते थे मदीना की गलियों में तो देखते थे कि या तो माजूर हैंडीकैप लोग घूम रहे हैं या मुनाफिकीन घूम रहे हैं, मोमिन कोई भी नहीं था जो पीछे रहा था। तो बड़ा इनको दुख भी होता था कि मैं सिर्फ पीछे रह गया हूँ। तो पहले तो ये सोचा कि मैं बहाना कर दूँगा, और ये बहुत सख्त गुनाह था कि जब इस्लामी लश्कर को आपकी ज़रूरत है, एक एक फ़र्द जो है एक एक इंडिविजुअल काउंट करता है, उस वक़्त आप पीछे रह जाएं, तो ये गद्दारी थी। यानी आप सोच लें या तो हैंडीकैप्ट पीछे थे या हिपोक्रेट्स पीछे थे, इसके अलावा कोई पीछे रहने वाला नहीं था। बिलीवर सारे ईमान वाले सब साथ गए हुए थे। अब जब आप सल्लल्लाहु अलैहि वसल्लम का लश्कर वापस आ रहा, अभी अपने जहन में प्लान सोच रहे मैं क्या कहूँगा, जब वो लश्कर करीब आ गया तो फिर कहते हैं मेरे दिमाग से सारे प्लान ख़त्म हो गए, मैंने कहा मैं सच सच बता दूंगा। आप सल्लल्लाहु अलैहि वसल्लम की आदत ये थी कि जब सफ़र से वापस आते थे तो मस्जिद में जाके नमाज़ अदा करते थे, दो रकअत नमाज़ अदा करते थे और फिर घर जाते थे। जब आप सल्लल्लाहु अलैहि वसल्लम मस्जिद में तशरीफ़ फरमाते तो लोग आने लगे, मुनाफिकीन आने लगे और आके अपने अपने एक्सक्यूज़ देने लगे। कुछ ने तो पहले ही एक्सक्यूज़ दे दिए थे, जिन्होंने नहीं दिए थे वो अब आके कह रहे थे हमारे तो पीछे ये था, हमारा तो ये मसला था। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सबके लिए दुआ करते थे और उनके उज़र कबूल करते जा रहे थे जो भी कोई एक्सक्यूज़ दे रहा था। तो कहते हैं मैं गया और मैं जाके आप सल्लल्लाहु अलैहि वसल्लम के सामने बैठा और मैंने कहा कि अगर मैं चाहूँ तो मैं बड़ी अच्छी तकरीर कर सकता हूँ, मैं बड़ा अच्छा बहाना बना सकता हूँ और मैं आपको बड़ा कायल कर सकता हूँ कि मेरे भी ये बहाने थे, ये उज़र थे, लेकिन मैं सच कहूँगा, इसलिए कि अगर मैं झूठ बोलूँ भी तो अल्लाह ताला आपके ऊपर ज़ाहिर कर देगा, तो उसका कोई फ़ायदा नहीं, आप फिर भी मेरे से नाराज़ हो जाएंगे, तो अल्लाह तो जानता है, इसलिए मैं सच कहता हूँ कि मेरा कोई एक्सक्यूज़ था ही नहीं बस सिवाय मेरी अपनी सुस्ती के। जब उन्होंने ये फरमा दिया तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अच्छा ठीक है, अब तुम जाओ और हम वेट करते हैं अल्लाह ताला का तुम्हारे लिए क्या फ़ैसला आता है। उस वक्त तक कोई भी सहाबी इनसे बात नहीं करेगा। आप आगे आ जाए, कोई सबको नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमा दिया कि कोई इनके साथ बात नहीं करे। अब ये जब बाहर निकले वहाँ से तो कुछ लोगों ने कहा कि तुम कैसे पागल हो, तुम भी कोई एक्सक्यूज़ कर देते तो आप सल्लल्लाहु अलैहि वसल्लम तुम्हारे लिए दुआ कर देते थे, जैसे मुनाफिकीन दुआ करा करा के और जा रहे हैं, तो तुम भी कुछ ऐसा बहाना कर देते और तुम गेट अवे हो सकते थे इस तरह, लेकिन तुमने कोई बहाना नहीं किया, तुम्हें चाहिए था कि कुछ ना कुछ उज़र कर लेते। कहते मैं खुदा की कसम मेरे दिल में उस वक्त ख्याल आया मैं एक दफ़ा वापस जाऊँ और जाके कुछ बोल दूँ, फिर मैंने कहा नहीं मैं सच्चाई पे कायम रहूँगा। और कहते मैं घर आ गया। अब उनका हाल ये था ये थे और दो और सहाबा कराम थे जो तीन ईमान वाले सच्चे पक्के थे जो कि बग़ैर किसी वजह के पीछे रह गए थे, बाकी तो सारे मुनाफिकीन थे। कहते जब मैं घर आ गया उसके बाद जहाँ जाता, बाजार जाता, मस्जिद जाता, कहीं मेरे से कोई बात नहीं करता था। और ये एक दिन की बात नहीं, दो दिन की बात नहीं, महीना भर गुजर गया कोई बात करता ही नहीं। कहते मैं मस्जिद जाता था और वहाँ पे मैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की तरफ कनखियों से देखता था, तो आप मेरी तरफ़ देख रहे होते थे, तो फिर जब आप सल्लल्लाहु अलैहि वसल्लम देखते थे मेरी तरफ़ देख रहे तो फ़ौरन आप मुँह फेर लेते थे। कहते मेरे ऊपर इतना ये गम का पहाड़ टूट रहा था, मैं कह रहा था कि अगर मेरी मौत आ गई तो कोई मेरा जनाजा पढ़ने वाला भी नहीं होगा, कोई तो मेरे से बात ही नहीं करता, और मैं इस हाल में चला जाऊंगा कि मेरी तौबा भी नहीं कबूल हुई। और अगर आप सल्लल्लाहु अलैहि वसल्लम दुनिया से चले गए तो क्या इस हाल में जाएंगे कि मुझसे बात नहीं करते थे, मुझसे नाराज थे? तो कहते ये दिन रात मेरे ऊपर कैसे गुजर रहे थे ये अल्लाह ही जानता है। और हत्ता कि ये हाल हो गया था कि कहते एक बंदा भी ऐसा नहीं था जो मुझसे बात कर रहा हो। हत्ता कि मैं अपने कज़न के पास अबू कतादा के बाग में गया और उनको जाके कहने लगे कि क्या तुम सोचते हो कि मैं अल्लाह और उसके रसूल का खैर ख्वाह नहीं हूँ? तो वो खामोश है। कहते पहले तो सलाम किया ना तो सलाम का भी जवाब नहीं दिया, फिर ये बोला तो तब भी वो खामोश है। कहते मेरे दिल के ऊपर इतना गरां गुजरा कि ये तो मेरा इतना चहीता कज़न और मेरे से बात नहीं कर रहा, मेरा चचा जाद है, इसने भी मुझे छोड़ दिया। कह रहे हैं उसके बाद मैंने पूछा खुदा की कसम तुम क्या कह समझ सकते हो कि मैं अल्लाह और उसके रसूल का खैर ख्वाह नहीं हूँ? तो कहते हैं आगे से उन्होंने कहा अल्लाह और उसका रसूल बेहतर जानते हैं। कहते मेरे आंसू निकल आए कि अब ये भी नौबत आ गई है। अब आके घर बैठ गए। कहते मेरे दो साथी जो थे वो तो कहीं नहीं आते जाते थे, मगर मैं मस्जिद जाता था, बाजार जाता था, हर एक को देखता था कि सब मुझसे मुँह फेरे में, कोई सलाम तक का जवाब नहीं देता था। कहते हैं एक दिन मैं बाज़ार में जा रहा था तो मैंने एक आदमी को सुना कि वो आवाज़ दे रहा था कि काब यहाँ पे कौन है, काब बिन मालिक। तो कहते हैं कि मैंने कहा कि मैं हूँ। कहता है तुम्हारे लिए एक खत आया गसान के बादशाह की तरफ से। तो खत खोला तो उसमें लिखा हुआ था कि हमें पता चला है कि तुम्हारे जो पैगंबर है ना उसने तुम्हें ठुकरा दिया, तुम इस काबिल थोड़ी हो, तुम हमारे पास आ जाओ, हम तुम्हें बहुत कुछ देंगे, बहुत इनाम और इकराम देंगे, हम तुम्हारी बड़ी इज्जत करेंगे, तुम हमें आके ज्वाइन कर लो। कहते हैं मैंने सोचा अब मेरे ऊपर ये दिन भी आ गया कि दुश्मन को भी मुझसे उम्मीद हो गई। तो कहते हैं मुझे क्या ये भी दिन आना था कि दुश्मन को भी मुझसे उम्मीद हो गई? क्या ये समझने लगे कि मैं इनसे जाके मिल जाऊंगा? उन्होंने उठा के खत जो है ना वो आग में फेंक दिया। उसके बाद जब 40 दिन पूरे हो गए तो कहते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ये सहाबी जो है ना वो अपनी बीवियों से भी अलग हो जाए। आप कह लगे कि मैंने अपनी बीवी से कहा कि जाओ तुम अपने मेके चली जाओ जब तक कोई और हुक्म नहीं आ जाता। कह रहे हैं और मेरी ये हालत थी कि ना दिन गुजर रहे थे और ना रातें गुजर रही थी, इतना रो रो के अल्लाह ताला से माफ़ियाँ मांग रहे थे। कहते ये हाल था कि जिसको अल्लाह ताला ने सूरह तौबा में फरमाया ना कि ज़मीन इनके लिए तंग हो गई और सीने इनके घुटे चले जा रहे हैं, यानी बिल्कुल मुकम्मल बायकॉट हो गए। अब 50वें दिन जाके ये हुआ कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फजर की नमाज़ पे ये ऐलान फरमाया कि अल्लाह ताला ने आयात उतारी हैं इनके हक में कि अल्लाह ने इनकी तौबा कबूल कर ली। तो कहते मैं छत पे था और मैं नमाज़ पढ़ रहा था उस वक़्त और किसी ने ज़ोर से कहा काब तुम्हें मुबारक हो, और कहते हैं कि मैं उसी वक़्त सजदे में गिर गया और मुझे इतनी खुशी थी। और एक बंदा जो था उसने किसी टीले पे चढ़ के आवाज़ दी और दूसरे तो घोड़े पे बैठा और भाग रहा है कि मैं जाऊं और जाके ये खुशखबरी दूं। और कहते हैं वो घुड़सवार बाद में पहुंचा, उसकी आवाज़ पहले मुझ तक पहुंच गई थी। जब वो घुड़सवार आया तो मेरे तन पे जो कपड़े थे मैंने वो उठा के उसको दे दिए कि तूने मुझे ये खुशखबरी सुनाई है। तो वो सदका कर दिया फ़ौरन और आप सल्लल्लाहु अलैहि वसल्लम के पास आया, फरमाने लगे मैंने अपना सारा माल अल्लाह और उसके रसूल के लिए वक्फ कर दिया। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि नहीं कुछ अपने लिए भी रख लो। कहते हैं अच्छा मैं अपना खैबर वाला हिस्सा बस रखता हूँ, बाकी सब मैं इस वास्ते वक्फ कर देता हूँ कि अल्लाह ने मेरी तौबा कबूल कर ली। तो मैं ये सोचती हूँ कि वो लोग तो थे कि जिन्होंने तौबा की दुनिया में तो उनको पता चल गया हमारी तौबा कबूल हुई या नहीं है, जो रोए जो गिड़गड़ाए इसलिए कि अल्लाह हमारी तौबा कबूल कर ले। हम तो एक दफ़ा तौबा करके ये सोचते हैं कि हमारी तो बस कबूल हो गई, बस अब तो कोई तौबा करने की ज़रूरत भी नहीं और बस हम कॉन्फिडेंट होकर बैठ जाते हैं कि अब सारा मेरा मामला ठीक हो गया। जबकि हमारे पास तो कोई ये ऐलान नहीं आया कि तुम पाक साफ़ हो गए, ये कहने लगे कि अल्लाह ताला ने मेरे पर इतना बड़ा करम किया कि मुझे सच बोलने की तौफीक दी, अल्लाह ने ही दी। और कहते हैं इसके बाद से मैंने वादा कर लिया कि मैं कभी ज़िंदगी में झूठ नहीं बोलूँगा, कि इस सच का अल्लाह ने मुझे ये इनाम दिया, अल्लाह मुझे उस दिन ना तौफीक देता तो मैं सच ना बोल सकता। और इनकी देखें शान में ये आयतें उतर आई कि रहती दुनिया तक लोग पढ़ते रहेंगे इन आयात को। तो ऐसे भी लोग थे जो तौबा करने के लिए कितने बेचैन होते थे, और फिर इनमें कुछ ऐसे भी लोग थे जो सच्चे पक्के मोमिन थे और उन्होंने अपने आप को, उनका भी कोई उज़र नहीं था, लेकिन उन्होंने जब आप सल्लल्लाहु अलैहि वसल्लम आए तो उन्होंने अपने आप को पिलर्स के साथ बांध दिया मस्जिद के, और उन्होंने कहा हम भूखे प्यासे रहेंगे और किसी के साथ हम कोई लेना देना नहीं रखेंगे जब तक हमारी माफ़ी की आयात ना उतरें, जब तक आप सल्लल्लाहु अलैहि वसल्लम ये ऐलान ना फरमा दें कि हमारी माफ़ी हो गई है। और ये भी जब पहुंचे थे तो इन्होंने जाके पूछा था कि या रसूलल्लाह क्या आपने ये ऐलान खुद से किया या अल्लाह की तरफ से पैगाम आया, तो अल्लाह ताला ने इनकी माफ़ी कबूल की। तब जाके इंसान कहता है कि अल्लाह तेरा शुक्र है कि तूने मेरी माफ़ी को कबूल कर लिया। ये हैं चीज़ें मुबारकबादी की कि अल्लाह ने आपको माफ़ कर दिया। और आप देख लें कि आज हमारे पास तो कोई वही का सिलसिला नहीं आने का, आज हमारे पास तो कोई ऐसा सिलसिला नहीं जिससे पता चले कि मेरी और आपकी पिछली ज़िंदगी को उसकी गुनाहों को अल्लाह ताला ने बख्श दिया। हम अल्लाह से उम्मीद तो रख सकते हैं लेकिन यकीनी तौर पे कोई कुछ नहीं कह सकता कि हाँ हमें माफ़ी मिल गई है। सोचिए 50 दिन तक उनका ये बायकॉट रहा, 50 डेज तक वो अल्लाह से रो रो के माफ़ियाँ मांगते रहे, सहाबी रसूल हैं। और फिर देखो इसी तरह एक और सहाबी हैं कि वो अपने ग़ुलाम को कोड़े से मार रहे थे कि आप सल्लल्लाहु अलैहि वसल्लम वहाँ से गुजरे और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जितना तू इस पे कादिर है ना उससे ज़्यादा अल्लाह तुझ पे कादिर है। जब आप सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाया तो उनके हाथ से कोड़ा छूट गया अल्लाह के खौफ की वजह से, और उन्होंने उस ग़ुलाम को आज़ाद कर दिया। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अगर तू इसको आज़ाद ना करता तो जहन्नुम की आग तुझे छू जाती। और ये वो सहाबी हैं जो बदरी सहाबी हैं, जिन सहाबा कराम ने बदर में हिस्सा लिया हुआ उनके बारे में तो ये बशारत दुनिया में दे दी गई कि ये जन्नती हैं, फिर भी आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अगर तू इसको आज़ाद ना करता तो तुझे जहन्नुम की आग छू जाती। आप खुद सोचें कि हम कितने ज़्यादा एज पे खड़े हैं, कितनी सारी चीज़ें, कितने कमज़ोरों के ऊपर हम ज़्यादती कर जाते हैं, कितनों का हक मार जाते हैं, कितनों के साथ बुरा सलूक कर जाते हैं, लेकिन हम ये नहीं सोचते कि देखो वाकई एक अल्लाह है जो हमसे ज़्यादा ताकतवर है ना, जितनी मैं इसके ऊपर ताकत रखती हूँ उससे ज़्यादा वो अल्लाह जो मुझ पर ताकत रखता है। और हम ये नहीं सोचते कि देखो इस अगर उन सहाबी के लिए ये आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अगर तुम इसको आज़ाद ना करते तो जहन्नुम की आग तुम्हें छू जाती, वो तो दुनिया में थे तो उन्होंने बता दिया, हमें तो कोई बताने वाला भी नहीं है कि अगर तुम ये करोगी तो तुम्हारे साथ ये होगा। हमें तो खुद अपनी आंखें खोल के रखनी है, हमें तो खुद फूंक फूंक के कदम रखना है, हमें तो कोई आके बताएगा भी नहीं तुम्हारी माफ़ी कबूल हुई या नहीं, हम तुम्हारे ये इस गुनाह की वजह से अल्लाह ताला नाराज़ है, हम अपने फूले नहीं समा रहे और क्या पता कि अल्लाह ताला नाराज़ हो हमारे किसी गुनाह की वजह से। तो इसलिए इंसान हर वक्त ये सोचे कि वो बिल्कुल आग के किनारे पे खड़ा हुआ है और अपने आप को बचाना है इस आग से और तौबा इस्तग़फ़ार करनी है। और अल्लाह ताला ने तो फरमाया है नबी इबादी अन्नी अनल गफूर रहीम, मेरे बंदों को बता दीजिए कि मैं गफूर रहीम हूँ। लेकिन हम इतनी आयत पढ़ते हैं फिर हम आगे नहीं पढ़ते कि अल्लाह ताला ने यह भी फरमाया वह अन अज़ाबी हुवल अज़ाबुल अलीम, कि फिर बेशक मेरा जो अज़ाब है ना वो भी दर्दनाक अज़ाब है। तो सिर्फ ये कह के ना बैठ जाना कि अल्लाह गफूर रहीम है, हम करते जाते हैं गुनाह कोई बात नहीं हमारी खुद ब खुद माफ़ी होती जा रही है ऑटोमेटिक, ऑटोमेटिक नहीं हो रही। जब तक कि गुनाह छोड़ के अल्लाह ताला के हजूर माफ़ी नहीं मांगोगे खुद ब खुद माफ़ी नहीं हो जाती। तो ये याद रखना जब ये तुम्हें पता है कि अल्लाह ताला बख्शने वाला है तो वो उस सूरत में है जब तुम वाकई निदामत तुम्हें हो, शर्मिंदगी तुम्हें हो, तौबा इस्तग़फ़ार तुम करो। और अगर तुम ऐसा नहीं करते तो ये भी याद रखना कि अल्लाह का अज़ाब भी बहुत दर्दनाक है, बहुत सख्त है। तो इंसान जो गुनाह करता है, थोड़े से आपको गुनाहों के मैं नुकसानात बताना चाहती हूँ कि गुनाहों के नुकसान क्या होते हैं। जब इंसान गुनाह करता है तो सबसे पहली चीज़ तो ये होती है कि उसका दिल बेचैन रहता है, क्योंकि अल्लाह ताला ने गुनाह के अंदर सुकून नहीं रखा। वक्ती लज्जत इंसान को मिल जाती है थोड़ी देर के लिए, चाहे ज़ुबान का चस्का हो, चाहे जिस्म का आराम हो या कोई भी, लेकिन लॉन्ग टर्म उसके अंदर सुकून नहीं है, चैन नहीं है, राहत नहीं है। इसी तरह इंसान के ऊपर जो बरकत है घर में वो उठ जाती है, ज़िंदगी से बरकत उठ जाती है, घरों से बरकत। जब हम कहते हैं ना कि हम चाहते हैं हमारे घर में बरकत हो, हम सब चाहते हैं हमारे घरों में बरकत हो, उसके लिए हम कभी किसी को बुलाते हैं, आप आके ये पढ़ लें, वो कर लें। बरकत कैसे आती है? गुनाहों को छोड़ दो, अल्लाह की नाफरमानी को छोड़ दो, आपके घरों में बरकत होगी, आपकी ज़िंदगियों में बरकत होगी। फिर इंसान इल्म से महरूम हो जाता है, इल्म नहीं उसके दिल में आता। जिस दिल में जो गुनाहों से भरा हुआ है उसके अंदर इल्म आके सस्टेन कर ही नहीं पाता, उस इधर से सुनता उधर निकल जाता है। इताअत से महरूम हो जाता है, अल्लाह की इताअत नहीं कर पाता। इसी तरह गुनाहगार जो होता है उसके ऊपर चौपायों की भी लानत होती है, ये जो जानवर है वो भी उसके ऊपर लानत करते हैं। क्योंकि देखिए इंसान के गुनाहों की वजह से बाज़ दफ़ा बारिशें बंद हो जाती हैं, इसलिए वो कहते हैं ना जब बारिश बंद होती है तो कहते हैं तौबा इस्तग़फ़ार करो, इज्तमाई तौबा करो। क्यों कहते हैं? इसलिए कि गुनाहों की वजह से तो इंसान के ऊपर ये भी अल्लाह की रहमत है जो बारिश है वो बंद हो जाती है, और फिर चौपाए उसके ऊपर लानत भेजते हैं कि तेरी वजह से हमारे ऊपर भी बारिश बंद हो। और अगर अल्लाह ताला को इन चौपायों का ख्याल ना हो, इन बेजुबान जानवरों का ख्याल ना हो, तो इंसान के बाज गुनाह ऐसे होते हैं, बाज लोग बाज बस्तियां ऐसे गुनाहों में पड़ी होती हैं कि अल्लाह ताला उनसे बारिश ही रोक दे अगर अल्लाह को इन बेजुबानों का ख्याल ना हो, उनकी वजह से अल्लाह बारिश बरसाता है। इसी तरह दुआएं फिर कबूल नहीं हो पाती जब इंसान टू मच गुनाहों के अंदर चला जाता है, फिर अल्लाह ताला दिल पे मोहर लगा देता है। इंसान को कोई बात इसीलिए बैठे हैं सुन भी रहे हैं, कोई बात असर ही नहीं कर रही, क्योंकि दिल सील हो गया, बंद हो गया, अब उसके अंदर कोई बात दाखिल ही नहीं हो रही। फिर इसी तरह इंसान के ऊपर मुश्किलात का नज़ूल होता है, मुसीबतें, परेशानियाँ, मुश्किलात ही मुश्किलात, इतनी तकलीफ़ें। इसीलिए सोच कहते हैं ना कि आप क्यों पढ़ने का कहते हैं कि तौबा इस्तग़फ़ार, आप ला इलाहा इल्ला अंता सुभानका, बिल्कुल सही है ये आप पढ़ें, और मतलब ये नहीं होता कि बस इसको वर्द करते जाएं, बल्कि मतलब ये है कि मैं अपने गुनाहों की माफ़ी चाहती हूँ, ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन, कि अल्लाह तू ही है पाक, मैं तो हूँ ही ज़ालिम, मैंने तो बड़ा जुल्म किया, मैं तो गुनाहगार हूँ। तो इंसान कन्फेस करता है, उसमें मान जाता है, निदामत होती है, तब है वो माफ़ी। तो इसीलिए वो कहते हैं जब मुसीबत आए तो ये पढ़ो, घर में क्यों पढ़ो, यानी अपने गुनाहों से तौबा करो, असल मकसद ये है, गुनाहों से बाज आ जाओ। फिर इसी तरह इंसान के ऊपर नेमतों का जवाल होता है, यानी नेमतें छिनना शुरू जाती हैं उससे, फिर शैतान के शिकंजे में आ जाता है। जाहिर है गुनाहों में पड़ा हुआ तो शैतान का तो ईजीली शिकार बन जाता है। इसी तरह उसके अंदर से शर्म उठ जाती है, फिर किसी की शर्म भी नहीं रहती, हया भी नहीं रहती, और फिर वो इंसान अल्लाह के यहाँ भी और लोगों में भी बेबुकत हो जाता है, उसकी कोई वैल्यू नहीं रहती लोगों की नज़र में। एक होता है ना इंसान की वैल्यू होना, लोग उसको कुछ नहीं समझते, बेबुकत। फिर सीने में उसके घुटन होती है, और तौफीक, नेकी की तौफीक छिन जाती है उससे। तो इंसान देखे तो दुनिया और आखरत में दोनों में गुनाहों का बुरा ही अंजाम है। इंसान के लिए अच्छाई भलाई किसी में, किस चीज़ में है कि वो जल्दी से जल्दी तौबा करे और इस चीज़ को डिले ना करे, क्योंकि तौबा कबूल नहीं होती। जिस मैंने आपको बताया ना, तौबा कब तक इंसान कर सकता है? बेशक तौबा का दरवाज़ा खुला हुआ है तब तक जब तक कि जान यहाँ तक नहीं आ जाती, या सूरज मशरक से नहीं निकल आता, मगरब से नहीं निकल आता। ये दो टाइम हैं जब तक तौबा के दरवाज़े खुले हुए हैं। जब जान यहाँ पर आ जाए तो तौबा का दरवाज़ा बंद हो गया। उस वक्त, यानी जब इंसान को पता चल गया कि अब मरने लगा हूँ, उस वक्त अगर वो तौबा करता है ना तो फिर तौबा नहीं कबूल। और इंसान को नहीं पता ये वो किस वक्त उसकी मौत का वक्त आ जाए, कोई भी नहीं जानता, कोई बशर नहीं जानता कि उसकी मौत कब लिखी हुई। इसलिए तौबा में क्या करना चाहिए? जल्दी करनी चाहिए। या तो हमें पता होना कि नेक्स्ट ईयर फलां वक्त में मुझे मेरी मौत आनी है, तो इंसान सोचता है कि अच्छा अभी काफ़ी टाइम पड़ा। लेकिन जब पता ही नहीं है, कभी कभी ऐसा भी होता है कि कोई एड़ियां रगड़ होता है अस्पताल में और वो ज़िंदा होता है, और हमें खबर आती है कि वो अच्छा भला जो था वो फलां, उसका एक्सीडेंट हुआ, वो फौत हो गया। ऐसा होता है ना। कभी हम देखते हैं कि जो बूढ़ा है, बिल्कुल बेड रिडन है, किसी को अल्लाह माफ़ करे कैंसर है, फलां है, ये बीमारी है, और लग रहा है कि बस इसके दिन गिने हुए हैं, वो अभी तक ठीक ठाक चल रहा है, बेशक बीमार है, अभी तक ज़िंदा है, और दूसरा कोई और है, उसको अचानक ही हार्ट अटैक हुआ, ख़त्म हो गया। तो कोई पता नहीं है, कोई सोते में ही दुनिया से चला गया, कोई मालूम नहीं है। इसलिए कितनी दफ़ा तौबा करनी चाहिए, आप इससे सोचें कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैं दिन में 100 दफ़ा तौबा करता हूँ, और एक जगह आता है 70 दफ़ा तौबा करता हूँ। जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब 100 बार तौबा करते हैं दिन में, हमें कितनी दफ़ा करनी चाहिए? जितने ज़्यादा हम गुनाहगार हैं उस मुताबिक ही होनी चाहिए ना। लेकिन हम
کئی دفعہ بہت اسے کہتے ہیں ہائے ہم بڑے گناہ گار ہیں, لیکن کیا ہم وہ خالی دل سے کہہ رہے ہیں یا ہم واقعی کوئی احساس رکھتے ہیں کہ ہمارے کو گناہ ہے؟ کئی دفعہ ہم کہتے ہیں نا ہم بڑے گناہ گار ہیں, ہائے بڑے, لیکن یہ بھی ہمارا ایک تکیہ کلام ہی بن گیا بولنا ہم بڑے گناہ گار. ارے اگر آپ گناہ گار ہو تو آپ کو کوئی احساس نہیں ہے, پھر آپ توبہ کرو نا. اگر گناہ گار ہو تو پھر آپ پلٹو کیوں نہیں چھوڑ دیتے ان گناہوں کو؟ ہاں یہ ہے کہ انسان پرفیکٹ کبھی نہیں ہو سکتا, وہ کرتا ہے پھر گرتا ہے پھر اٹھتا ہے پھر چلتا ہے پھر گرتا ہے پھر اٹھتا ہے چلتا ہے, لیکن اللہ تعالیٰ کو ایسا بندہ بڑا پسند ہے. ایسے ہی ہے جیسے کہ ماں جو ہوتی ہے, ایک بچہ آپ کا بھاگتا پھرتا ہے کھیلتا ہے, ایک بچہ چھوٹا ہے وہ نا ابھی اٹھنا سیکھ رہا ہے چلنا سیکھ رہا ہے, وہ اٹھتا ہے پھر گرتا ہے پھر اٹھتا ہے پھر گرتا ہے, ماں کو کون سا زیادہ پیارا پیار کس پہ زیادہ آتا ہے؟ ہیں جو گرتا ہے پھر اٹھتا ہے پھر گرتا ہے پھر اٹھتا ہے نا. اسی طرح اللہ تعالیٰ کو وہ بندہ بہت پیارا ہے جسے غلطی ہوتی ہے پھر توبہ کرتا ہے, پھر غلطی ہوتی ہے پھر توبہ کرتا ہے, پھر غلطی ہوتی ہے پھر توبہ کرتا ہے. وہ پرفیکٹ نہیں ہے, نہ وہ پرفیکٹ اپنے آپ کو سمجھتا ہے, مگر وہ گر گر کے پھر اٹھتا ہے. اللہ تعالیٰ کو اتنی پسند آتی ہے اس کی توبہ کہ جس کے بارے میں حدیث میں آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تعالیٰ کو اتنی پیاری لگتی ہے بندے کی توبہ, اتنا وہ بندے کی توبہ سے خوش ہوتا ہے کہ جیسے وہ انسان خوش ہوتا ہے اس سے بھی زیادہ اللہ تعالیٰ خوش ہوتے ہیں. ایسا انسان کہ جو کسی صحرا میں جا رہا تھا, کسی ڈیزرٹ میں جا رہا تھا, اور ڈیزرٹ ایسا ہے کہ آپ کو معلوم ہے کہ وہ اس وقت میں تو ڈیزرٹ میں کوئی جی پی ایس کوئی اس طرح کی سواریاں کوئی چیز نیویگیشن نہیں تھی. اس وقت میں اگر ڈیزرٹ میں کوئی گم ہو جایا کرتا تھا نا تو وہ مل نہیں سکتا تھا, اور کسی کی سواری گم ہو جاتی تھی تو وہ بھی بس سمجھ لو مر گیا. تو کیا ہوتا ہے کہ وہ ایک جگہ پہ پڑاؤ کرتا ہے اور وہاں پہ اس کی سواری قریب کھڑی ہوئی, سواری کے اوپر ہی سارا اس کا سامان پڑا ہوا ہے سب کچھ ہے, کہ وہ انسان سو گیا. جب وہ سو کے اٹھا تو اس نے دیکھا کہ میری تو سواری وہاں پہ نہیں, میرا تو اونٹ ہی گم ہو گیا. اب اونٹ کے گم ہونے کا مطلب ہے ڈیتھ, اب نہیں کچھ ہو سکتا, کیونکہ وہاں پہ تو دور دور تک نہ آبادی کا نام و نشان, نہ کوئی انسان, نہ بندہ بشر, کچھ نہیں ہوتا تھا. اب وہ اونٹ کو ڈھونڈنے کے لیے نکلتا ہے, ڈھونڈتا ہے ڈھونڈتا ڈھونڈتا ہے, اونٹ کا کہیں نام و نشان نہیں. تو اب وہ تھک کے ٹوٹ کے بیٹھ جاتا ہے ایک جگہ اور کہتا ہے کہ اب تو بس موت ہی ہے, اب تو میں موت کا انتظار کرتا ہوں. جب وہ یہ کہہ کے وہاں پہ سو جاتا ہے, سو کے اٹھتا ہے تو اس کا اونٹ اس کے پاس کھڑا ہوا ہے. سمجھ لیں اونٹ وہ مینز لائف, کہ ایک انسان بالکل زندگی سے مایوس ہو گیا اور اس نے سوچا کہ اب آپ کو مے بی اتنی اونٹ کی مثالیں نہ سمجھ آئے, سمجھ لیں کہ ایک بندے کو ایڈز ہو گئی ہے, کینسر ہو گیا, بالکل لاسٹ اسٹیج پہ اس کو کہہ دیا ڈاکٹر نے کہ لاسٹ اسٹیج ہے, ڈیتھ ہے اب اس کے آگے. اس کو تو جس کو یہ کہہ دیں وہ کہتا ہے اب نہیں میں نے بچنا, اور اس کو اپنے سامنے موت نظر آ رہی ہے کہ بس. وہ ڈاکٹر نے یہ بھی کہہ دیا بس چند دن میں یہ دنیا سے چلا جائے گا, چند دن کا مہمان ہے, اور ایک دم اس کو لائف مل جائے وہ بھلا چنگا ہو جائے تو کیسی اس کی خوشی کی انتہا ہوگی نا. اسی طرح اس کو وہ اس کو اٹھتا ہے اور اس کو اونٹ نظر آتا ہے, وہ اتنا خوش ہوتا ہے, اتنا خوش ہوتا ہے کہ وہ اس خوشی میں کہہ دیتا ہے کہ اللہ تو میرا بندہ اور میں تیرا رب. اتنا وہ خوش ہوتا ہے اللہ تعالیٰ, وہ اتنی یعنی خوشی کے اندر وہ آپے سے باہر ہو جاتا ہے. تو اللہ تعالیٰ اس سے بھی زیادہ, جیسے یہ بندہ خوش ہے نا کہ خوشی میں آپے سے باہر ہو رہا ہے, اللہ تعالیٰ اس سے بھی زیادہ تمہاری توبہ پہ خوش ہوتے ہیں جب تم توبہ کرتے ہو. حالانکہ اللہ کو تمہاری توبہ سے کیا ملے گا؟ کچھ بھی. اللہ تعالیٰ تو فرماتے ہیں سارے جنوں انس, سارے انسان آدم سے لے کے قیامت تک کے سارے انسان جمع ہو جائیں, اور سارے کے سارے تم میں سے جو سب سے پائس انسان ہے نا, سب سے متقی انسان ہے, اس کے دل کی طرح ہو جائیں تم ساروں کے دل, تب بھی اللہ تعالیٰ کی بادشاہت میں ایک ذرے برابر بھی فرق نہیں آئے گا. اور سارے کے سارے فاسق فاجر گناہگار ہو جائیں تب بھی اللہ کی بادشاہت میں ایک ذرے برابر بھی فرق نہیں آ جاتا. تو اس کو کیا فرق پڑتا ہے اگر آپ نے توبہ کر لی یا نہیں کی, تو اس کی کون سی بادشاہت میں کوئی کمی یا زیادتی ہو جانی ہے؟ لیکن یہ اللہ تعالیٰ کی محبت ہے کہ وہ بار بار بلاتا ہے انسان کو کہ پلٹ آؤ میری طرف, واپس آ جاؤ, چھوڑ دو گناہوں کو, اب اس گناہوں کی زندگی کو جس میں تمہارا ہی نقصان ہے. دیکھیں جیسے میں نے آپ کو بتایا کہ گناہوں میں کیا ہے, بے چینی ہے, بے سکونی ہے. تو بے سکون انسان کو دنیا بھر کی دولت بھی مل جائے نا, اس کا دل خوش نہیں ہوتا, اس کی زندگی اس میں وہ چین محسوس نہیں کرتا. تو چین کس میں؟ اللہ کی فرما برداری میں. سکون کس میں؟ اللہ کو خوش کر کے جو سکون ہے نا وہی سکون ہے. اور کسی نعمت کے اندر آپ پیسہ کر لیں, بڑے بڑے گھر بنا لیں, گاڑیاں لے لیں, اس سے آپ کو چین سکون نہیں ملے گا. تو اسی لیے اللہ تعالیٰ کہتے ہیں تم میری طرف پلٹ آؤ تمہیں سکون بھی مل جائے گا. سکون سے بڑی دولت اور کوئی دولت نہیں. تمہاری زندگی میں برکت بھی ہو جائے گی, تمہیں علم بھی ملے گا, تمہاری گھروں میں بھی برکت ہو جائے گی, تمہارے سارے کام ٹھیک ہو جائیں گے. لیکن کیا ہے تم توبہ کر لو, اللہ کی طرف آ جاؤ, واپس پلٹ آؤ اور دیکھو اس راستے پر آگے نہ جاؤ. تو جس وقت بھی انسان زندگی کے جس فیز میں بھی, چاہے آپ بوڑھے بھی ہو چکے ہیں, پھر بھی اگر احساس ہوتا ہے انسان کو کہ اب میں نے بہت غلط کر لیا, تو وہیں سے واپس آ جائے, آگے نہ جائے. اس لیے کہ جتنا وہ آگے جاتا جائے گا اتنا ہی پلٹنا مشکل ہوگا. تو کیا کرو کہ اب جہاں پہ جہاں تک کر لیا, اب اللہ پچھلی زندگی میں ہم کر چکے, کبھی اس وجہ سے آگے نہ جاتے جاؤ کہ اب اتنا تو کر ہی لیا, اب کون سی میری معافی ہونی ہے, اب کیا فرق پڑتا ہے, اب کون سا کچھ ٹھیک ہو سکتا ہے, چلو اب کرتے ہی چلے جاؤ. نہیں, آج بھی سٹاپ لگا لو, آج بھی اگر احساس ہو گیا تو آج بھی کہہ دو کہ بریک لگا لو اور واپس پلٹ آؤ, اور اللہ تعالیٰ سے ایک دفعہ کہہ دو کہ اللہ میری توبہ ہے, میں واپس آ گئے, اللہ تعالیٰ معاف کر دیں. آپ دیکھیں کتنے کتنے ایسے لوگ تھے صحابہ کرام جو بعد میں بنے اتنے بڑے بڑے, کیسے تھے وہ, کیسی ان کی زندگیاں تھیں, لیکن جب اسلام میں آئے تو اللہ تعالیٰ نے سارا واش کر دیا. اس سے زیادہ کیا ہوگا کہ بتوں کے سامنے جھکنے والے جو لوگ تھے, بچیوں کو لڑکیوں کو زندہ گاڑ دینے والے جو تھے, ہاں زندہ دفن کر دینے والے لوگ, قتل و غارت کرنے والے لوگ, سود کوری کرنے والے لوگ, ایسے لوگوں کو بھی اللہ نے گناہ معاف کر دیے, ان کی پوری زندگی کے سارے گناہوں کو اریز کر دیا, واش کر دیا, ان کو دھو دیا. تو ہمارے گناہ کیوں نہیں معاف ہو سکتے؟ بے شک معاف ہو سکتے ہیں, لیکن ہم جب اللہ کی رحمت سے یا تو مایوس ہو جاتے ہیں کہ نہیں اب کیسے ہوگا, معافی نہیں اب ہو سکتی, یا پھر ہمیں یقین ہی نہیں ہے کہ اللہ معاف کر سکتا ہے, یا پھر یہ ہے کہ ہم یہ سمجھتے ہیں کہ شاید شیطان ہمیں اس دھوکے میں رکھتا ہے نا کہ ابھی معافی مانگنے کی کیا ضرورت ہے, پھر سے تم سے ہو جائے گا تو رہنے دو. آج تو معافی مانگو نا بھائی, آج تو معافی مانگو, پھر جب دوبارہ ہو جائے گا تو اللہ نہ کرے کہ کبھی ہو, یہ دعا کرتے رہو اللہ تعالیٰ مجھ سے کبھی دوبارہ ایسا گناہ نہ ہو, لیکن اگر ہو جائے تو پھر مانگ لینا, آج تو ارادہ کرو. ہو سکتا ہے جب آپ معافی مانگے اور اگلے لمحے آپ کی وفات ہو جائے تو کم از کم تائب ہو کے تو ہوگی نا. جیسے ایک لڑکا تھا تبلیغی جماعت پہ گیا, تو اس نے کہا کہ میرا نام, انہوں نے کہا آپ کتنی دیر کے لیے جائیں گے جماعت پہ نا, تو اس نے کہا کہ میرا نا زندگی بھر کا لکھ لو, تو انہوں نے کہا ہم تو نہیں یہ لکھتے, تو اس نے کہا آپ نہیں لکھتے, تو اس نے رجسٹر پکڑ کے نا خود ہی اپنا لکھ دیا کہ میں لائف ٹائم کے لیے تبلیغ کے لیے جاؤں گا نا. اس نے یہ لکھ دیا اور اگلے دن اس کی ڈیتھ ہو گئی. تو سبحان اللہ, اس کی نیت کیا تھی, میں ساری زندگی اب اللہ کے لیے وقف کر دیتا ہوں. یہ سچی بات ہے. اور آپ دیکھو کہ اسی لیے میں کہتی ہوں توبہ آج کر لو, پھر اگر انسان مر جاتا ہے, کوئی پتہ نہیں ہے نا وقت کا, انسان مر جاتا ہے تو کم از کم اللہ کے پاس دھل کے تو جائے گا نا, کم از کم اللہ کے پاس پاک صاف تو جائے گا. مگر اللہ تعالیٰ کو ہم ڈوج نہیں کر سکتے کہ آج جھوٹی جھوٹی توبہ کر لیں اور دل میں یہ سوچتے رہیں گے کوئی بات نہیں ہم نے جاری تو یہی رکھنے, لیکن اللہ کو ہم دھوکہ دے دیتے ہیں. اللہ کو تو دھوکہ نہیں دے سکتے, وہ تو اندر کی نیتوں کو بھی جانتا ہے. اس لیے سچے دل کے ساتھ توبہ کر لیں اور ارادہ بھی ہو کہ اب میں نے یہ کام نہیں کرنا, اب بس میں اس سے باز آئی, اب میں نے بس توبہ کر لی, میں اپنی زندگی کو اب اسٹریٹ کرنے لگی ہوں. روز ارادہ کر لیا کریں, روز ٹوٹتا ہے تو کوئی بات نہیں, روز ارادہ کریں, لیکن شیطان کے اس جھانسے میں نہ آئے کہ کوئی بات نہیں وہ اس وقت مرتے وقت کر لینا, کوئی بات نہیں بوڑھے ہو کے کر لینا, کوئی بات نہیں ابھی کافی ٹائم پڑا ہوا ہے. کئی لوگ تو یہ کہتے ہیں اب میں پتہ ہے کب ٹھیک ہوں گی, جب میں حج پہ جاؤں گی, وہاں سے جاؤں گی تو پھر میں ٹھیک ہو جاؤں گی, پھر اس کے بعد میں نہیں. ایسے کوئی میجک نہیں کر دینا حج نے آپ کو, آپ نے ٹھیک ہونا آج, ٹھیک ہو کیا پتہ حج کی توفیق بھی ملے یا نہیں ملے, کیا پتہ زندگی میں چانس ہی نہ ملے حج پہ جانے کا, پھر کیا کروں گی. تو اس لیے وقت کا انتظار نہ کرو, اوکے, وقت آپ کا انتظار نہیں کرے گا. تو اللہ تعالیٰ ہم سب کو توبہ کرنے والوں میں شامل کرے. اسی لیے اللہ مجالنی من التوابین وجالنی من المتطہرین, اسی لیے یہ دعا بھی کرنی چاہیے اور ہمیشہ اس چیز کو ذہن میں رکھنا چاہیے کہ اللہ تعالیٰ غفور الرحیم ہے, اور جتنی دفعہ میں معافی مانگوں گی اللہ تعالیٰ, کسے میں دعا بھی کرتی ہوں کہ اللہ قبول کر لے, اور اللہ تعالیٰ مجھے ایسے ہی نہ چھوڑ دینا, جب میں دنیا سے جاؤں تو پاک صاف جاؤں, اللہ تعالیٰ مجھے میری گناہوں کو نرمی سے ہی معاف کر دینا, اللہ کوئی اور مصیبتیں بھیج کے, کیونکہ کئی گناہ انسان ایسا کر دیتا ہے کہ پھر وہ صرف توبہ استغفار سے نہیں دھلتے, پھر وہ ایسے ہوتا ہے اللہ تعالیٰ اس کے اوپر کوئی مشکلات کوئی مصیبتیں بھیجتا ہے, پھر ان سے وہ گناہ دھلتے. تو اللہ تعالیٰ ہمیں ایسے گناہوں سے دور رکھنا کہ جو اس طرح کا وبال بن جائے. اس لیے دیکھو گناہوں سے کتنا پھر انسان کو بچنا چاہیے, اور چھوٹے گناہ کو بھی چھوٹا نہیں سمجھنا ان شاء اللہ تعالیٰ. سبحانک اللہم وبحمدک, اشہد ان لا الہ الا انت, نستغفرک ونتوب الیک.